नमस्कार, दैनिक पत्रपत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छौ प्रविधिमा राजु थापासँगै यशोदा अधिकारी र म निर्मला ठकुराठे। आज मिति 2078 साल भदौ महिनाको 31 गते बिहिबार, तदनुसार 2021 सेप्टेम्बर 16 तारीक, नेपाल सम्बत 1141। संसदमा टकराव, महत्वपूर्ण अध्यादेश पनि निष्क्रिय, यो शीर्षकको नयाँ पत्रिकाको मुख्य खबरको नयाँ पत्रिका अगाडि लेख्छ। संसदमा सत्तापक्ष र प्रमुख प्रतिपक्षीको टकरावले दुई महिनादेखि प्राथमिकतामा नपरेका 10 अध्यादेश बिहिबारदेखि निष्क्रिय भएका छन्। तीमध्ये केही महत्वपूर्ण र अत्यावश्यक प्रकृतिका थिए। संसदमा 16 अध्यादेश स्वीकृतिका लागि पेश भएका थिए। राजनैतिक दल सम्बन्धी अध्यादेशमाथि निर्णय गर्न समय बाँकी छ। नागरिकता सम्बन्धी अध्यादेशलाई सर्वोच्च अदालतले नै रोक लगाइसकेको छ। बजेट सम्बन्धी 3 अध्यादेश प्रतिस्थापन विधेयक संसदमा विचाराधीन छन् भने बाँकी 10 भने संविधान अनुसार निष्क्रिय भएका हुन। संविधानको धारा 114 अनुसार व्यवस्थापिकाको पहिलो बैठक बसेको 60 दिनभित्र अध्यादेश स्वीकृत नगरेमा स्वतः निष्क्रिय हुन्छ। अध्यादेश आएपछि संसदको पहिलो बैठक 3 साउनमा बसेको थियो। निष्क्रिय भएका अध्यादेशका कारण कोविड 19 संकट व्यवस्थापन समिति सीसीएमसीको काम कार्यवाही र खोप खरिद प्रभावित हुनेदेखि एसिड तथा बलात्कार जस्ता अपराधमा संलग्नहरूमाथिको कार्यवाही न्यून हुने अवस्था सिर्जना भएको छ। कतिपय महत्वपूर्ण काम नै रोकिने भएपछि सरकारले संसदमा अध्यादेशका प्रावधानहरू समेटेर विधेयक पेश गर्ने तयारी गरेको छ। निष्क्रिय भएका महत्वपूर्ण अध्यादेश र त्यसको असर अर्को शीर्षक दिँदै नयाँ पत्रिका अगाडि लेख्छ। एसिड आक्रमणकारीलाई 20 वर्षसम्मको कैद सजाय, 8 वर्षमा झर्यो। तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश 2078 एसिड आक्रमणकारीलाई 20 वर्षसम्म कैद र 10 लाख रूपियाँसम्म जरिवाना हुने व्यवस्था गरेको थियो। तर अध्यादेश निष्क्रिय भएपछि पुरानै कानून अनुसार 8 वर्षसम्म कैद र 5 लाख रूपियाँसम्म जरिवाना मात्र हुनेछ। त्यस्तै बलात्कार मुद्दामा मिलापत्र गर्नेलाई कार्यवाही नहुने, यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश 2078 बलात्कारका मुद्दामा मिलापत्र गर्नेलाई 3 वर्षसम्म कैद र 30,000 रूपियाँसम्म जरिवाना हुने प्रावधान थियो। धम्की र प्रलोभन दिएर मिलापत्र गराउने क्रम बढ़ेपछि अध्यादेश मार्फत कड़ा कानून ल्याइएको थियो। त्यस्तै बलात्कारीले तिर्नुपर्ने जरिवाना पनि 6 लाखसम्म पुर्याइएको थियो भने पीड़ितलाई क्षतिपूर्ति सम्बन्धी व्यवस्थामा जोड़ दिइएको थियो। तर अध्यादेश निष्क्रिय भएसँगै अब मिलापत्र गर्नु अपराध नठहरिने भएको छ। त्यस्तै सीसीएमसीको काम कार्यवाहीमा प्रश्न, गत 6 जेठमा कोविड 19 संकट व्यवस्थापन अध्यादेश ल्याएर सरकारले कोविड 19 संकट व्यवस्थापन केन्द्र र कोविड 19 युनिफाइड अस्पताल चलाउने निर्णय गरेको थियो। अध्यादेश निष्क्रिय भएपछि दुवै निकायका निर्णयको वैधानिकतामाथि प्रश्न उठ्ने अवस्था आएको छ। यस सम्बन्धी कसूरको प्रावधान पनि कार्यान्वयन गर्न नपाइने भएकाले अब संक्रामक रोग नियन्त्रण ऐन अनुसार काम गर्नुपर्ने हुन्छ। कोरोनाको खोप आयात प्रभावित हुन सक्ने, त्यसै गरी स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कमजोर कार्यवाही हुने, स्वास्थ्यकर्मीमाथि आक्रमणका घटना बढ़ेपछि गत जेठमा सरकारले आक्रमणकारीमाथि कड़ा सजाय हुने गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन अध्यादेश 2078 ल्याएको थियो। अध्यादेश अनुसार त्यस्ता आक्रमणकारीलाई 4 वर्षसम्म कैद र 2 लाख रूपियाँसम्म जरिवानाको प्रावधान राखियो। तर अध्यादेश निष्क्रिय भएसँगै अब स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई अन्य कानून अनुसार मुद्दा चलाउनु पर्नेछ। यो अवस्थामा अभियोग पुष्टि हुने समस्या हुनेछ। केन्द्र माथत राख्ने भनिएको उपत्यका प्रहरी प्रदेश माथतमै, त्यसै गरी सामाजिक सुरक्षा भत्ता ककसले पाउने भन्ने अन्यल लगायतका महत्वपूर्ण अध्यादेश र त्यसको असर शीर्षक दिँदै नयाँ पत्रिकाले खबर बनाएको छ। संसदमा टकराव, महत्वपूर्ण अध्यादेश पनि निष्क्रिय शीर्षकमा नयाँ पत्रिकाले मुख्य खबर बनाएको छ।
बजेट होलिडे दोषीको शीर्षकमा राजधानी दैनिकले पनि मुख्य खबर बनाएको छ। नेपालमा बजेट प्रणाली शुरू भएदेखि हालसम्मको 70 वर्षको इतिहासमा पहिलो पटक बहुमत प्राप्त सरकार आफ्नै ढुकुटीमा भएको खर्च समेत गर्न नपाउने संवैधानिक बन्देजको अवस्थामा पुगेको छ। यस्तो बजेट होलिडे सर्वप्रथम नेपालमा 2008 सालबाट बजेट प्रणाली शुरू भएदेखिको इतिहासमा पहिलो पटक भएको हो। त्यसैता हरेक सरकारले विविध समस्या बावजूद पनि बजेट संसदबाट पारित गराएरै खर्च गर्दै आएको थियो। तर चालू आर्थिक वर्ष 2078-79 बजेट प्रतिस्थापन गर्न संसदमा प्रस्तुत गरिएको प्रतिस्थापन विधेयक पारित हुन नसकेपछि सरकारले आफ्नो ढुकुटीमा रहेको रकम पनि खर्च गर्न संवैधानिक अधिकार गुमाएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गत 15 जेठमा अध्यादेश मार्फत बजेट ल्याएको थियो। सर्वोच्च अदालतको आदेशबाट दोस्रो पटक प्रतिनिधि सभा पुनर्स्थापना भएपछि हाल प्रधानमन्त्री बहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बन्यो। अघिल्लो सरकारले अध्यादेश मार्फत ल्याएको चालू आर्थिक वर्षको बजेट सम्बन्धी अध्यादेशलाई नै वर्तमान सरकारका अर्थमन्त्री जनार्दन शर्माले गत 3 साउनको संसदमा पेश गरेका थिए। यसरी संसदमा प्रस्तुत भएको अध्यादेश 60 दिनभित्र पारित हुनुपर्ने संवैधानिक व्यवस्था छ। सोही व्यवस्था अनुसार बुधबारसम्म बजेट संसदबाट पारित भइसक्नुपर्ने थियो। तर गत 23 भदौबाट शुरू भएको संसद अधिवेशनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसद अवरोध जारी राख्यो। चर्को नाराबाजी र अवरोध बीच अर्थमन्त्री शर्माले बजेटको प्रतिस्थापन विधेयक संसदमा प्रस्तुत गरे पनि बजेट पारित हुन नसकेकै कारण अहिले सरकार समक्ष यस्तो समस्या आइलागेको हो। त्यस्तै असर केमा शीर्षक दिँदै राजधानी दैनिक अगाडि लेख्छ, संसदमा बजेट पास नभएपछि मुलुककै इतिहासमा पहिलो पटक बजेट होलिडेको अवस्था उत्पन्न भई बुधबार राति 12 बजेदेखि सरकारले गर्ने नियमित खर्चमा बन्देज लागे। यस्तो अवस्थाले अब निजामती कर्मचारी, शिक्षक, नेपाली सेना र प्रहरीले तलब नपाउने अवस्था उत्पन्न भएको छ। अझ दशैंको मुखैमा भएको यो अवस्थाले कर्मचारीको दशैं भत्ता वितरण कार्यमा समेत प्रभाव पर्ने देखिएको छ। राष्ट्रपति र उपराष्ट्रपति लगायत केहीलाई भने यसले असर नगर्ने देखिएको छ। एकातिर स्थिति यस्तो छ भने अर्कोतिर संविधानले नै राष्ट्रपति लगायत विभिन्न उच्च पदमा बस्नेलाई दिइने केही क्षेत्रको खर्च शीर्षकमा भने बाटो खुला राखेर संविधान बनाइएको पाइएको छ। संविधान लेख्ने क्रममा नै उच्च पदमा आसीन भई राज्यकोषको ढुकुटीबाट अनेकौं सुविधा प्राप्त गर्ने व्यक्तिलाई सहज र अन्य शीर्षकबाट मुलुकको दैनिक बजेट खर्च गर्नुपर्ने बाध्यात्मक अवस्था भने संवैधानिक बन्देज लाग्यो। यो कस्तो कानूनी प्रावधान व्यवस्था हो भनेर आम सरकारवालाहरूले प्रश्न गर्न थालेका छन्। आज राजधानी दैनिकले मुख्य खबर प्रकाशन गरेको छ।
रोकियो संघीय सरकारी खर्च शीर्षकमा गोर्खापत्रले पनि यसै प्रसंगलाई अग्रपृष्ठमा प्राथमिकताका साथ खबर बनाएको छ भने यो प्रसंगलाई आजका अधिकांश पत्र पत्रिकाले प्राथमिकताका साथ समाचार बनाएका छन्। शैक्षिक क्षेत्रको स्रोत साधन बढ़ाइनेछ प्रधानमन्त्रीको भनाईलाई उद्धृत गर्दै गोर्खापत्रले मुख्य खबर बनाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षा क्षेत्रको भौतिक सुविधा विस्तारका साथै शैक्षिक गुणस्तर अभिवृद्धिका लागि संघीय सरकारले आवश्यक स्रोत साधन बढ़ाउँदै लैजाने बताउनु भएको छ। ललितपुरको लगनखेलस्थित नमूना मच्छिन्द्र माध्यमिक विद्यालयको पुनर्निर्मित भवनको उद्घाटन तथा निर्माण सम्पन्न प्रमाणपत्र एवं साँचो हस्तान्तरण समारोहमा हिजो उहाँले सो कुरा बताउनु भएको हो। उहाँले भन्नुभयो मुलुकको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि भविष्यमा सरकारले थप कार्यक्रमहरू ल्याउनेछ। गोर्खाको बारपाकलाई केन्द्रबिन्दु बनाएर 2072 सालमा गएको महाविनाशकारी भूकम्पले क्षति भएको विद्यालय भवन, जापान सरकारको आर्थिक सहयोगमा सुविधा सम्पन्न बालबालिका र अपाङ्ग मैत्री निर्माण भएकोमा प्रधानमन्त्री देउवाले खुशी व्यक्त गर्नुभयो। भवन निर्माण भएपछि विद्यार्थीको पठन पाठनमा उल्लेख्य सुधार ल्याउने विश्वास उहाँले व्यक्त गर्नुभयो। शैक्षिक क्षेत्रको स्रोत साधन बढ़ाइनेछ प्रधानमन्त्रीको भनाईलाई उद्धृत गर्दै गोर्खापत्रले मुख्य खबर बनाएको छ। कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन।
सुरेश, के छ खबर, कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
अँ, घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएको छ। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिदै आएको छ
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
अब पत्र पत्रिकामा भएका बाँकी खबर प्रसंग। भूमि आयोग गठन शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर बनाएको छ। सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोगको अध्यक्षमा केशव निरौलालाई नियुक्त गरेको छ। भूमिहीन दलित तथा सुकुम्बासीको समस्या समाधान गर्न नयाँ आयोग गठन गरिएको हो। यही मंगलबार बसेको मन्त्री परिषद बैठकले पूर्व शिक्षक निरौलाको अध्यक्षतामा नयाँ आयोग गठन गर्ने निर्णय गरेको थियो। आयोगको उपाध्यक्षमा नेमेन्द्र बहादुर खड्का नियुक्त हुनुभएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष आयोगका अध्यक्ष निरौला र अध्यक्ष निरौला समक्ष उपाध्यक्ष खड्काले बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो। भूमि सम्बन्धी समस्या समाधान आयोग 2076 अनुसार नयाँ आयोग गठन भएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। नेकपा एमाले चितवनका नेता देवी गेवाली नेतृत्वको आयोग संविधान अनुसार गठन नभएको ठहर गर्दै सरकारले गत साउन 19 गते खारेज गर्ने निर्णय गरेको थियो। भूमि आयोग गठन शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा समाचार बनाएको छ।
अमेरिका जानु नेपालको बाटो, नेपालीलाई ग्वाटेमाला र हुन्डुरस पुर्याए जस्तै अमेरिका जान खोज्ने होरिङ्ग्या शरणार्थीलाई तस्करले लालाबालासहित नेपाल ओसार्दैछन् शीर्षक दिएर आज कान्तिपुर दैनिकले मुख्य खबर छापेको छ। परिवार सम्पन्न थियो तर के गर्ने, धर्मका नाममा लखेटिएपछि मुमताज बेगम पनि परिवारसँगै बर्माबाट 2 दशक अघि बंगलादेश पुगिन्। शिविरमै उनको बिहे भयो। देश छोडेर हिँडेकी उनको परिवार शरणार्थी शिविरमै फैलियो। 7 देखि 17 वर्ष उमेरका 4 छोरी र 1 छोरासहित जीवन गुजारा गरिरहेका श्रीमानको असामयिक निधनले मुमताजको दुःखमा दुःख थपियो। ढाकाको शिविरमा संघर्ष गरिरहेका बेला अमेरिका लगिदिने छोराछोरीलाई राम्रो शिक्षा र रोजगारी दिलाउने भन्दै प्रलोभन आयो। दलालको भनाइ थियो गन्तव्य हो अमेरिका, बाटो हो नेपाल। 5 सन्तानसहित 2 साता लामो यात्रापछि 40 वर्षीय मुमताज शुक्रबार कलंकी आइपुगिन्। ढाकादेखि काठमाण्डुसम्मको यो यात्राका लागि उनले दलाललाई 2,50,000 टाका अर्थात झण्डै 3.5 लाख रूपियाँ बुझाइन्। तर कलंकी आएपछि दलाल सम्पर्क विहीन भयो। मुमताजको परिवार अल्पत्र पर्यो। 5 लालाबालासहित मुमताज बाटोमै थिइन्, होरिङ्ग्या शरणार्थी हुन् भन्ने थाहा पाएपछि कसैले उनलाई संयुक्त राष्ट्रसंघीय उच्च आयुक्त कार्यालयको बाटो देखाइदियो। सोधपूछ गर्दै महाराजगंज स्थित कार्यालयमा पुगेर कथा सुनाएपछि शरणार्थी कार्ड समेत पाएको उनले बताइन्। संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय संरक्षण नीति अन्तर्गत यूएनएचसीआरले शरणार्थीको हैसियतमा बस्न चाहनेलाई परिचय पत्र दिँदै आएको छ। यस्तो पत्रले शरणार्थीलाई सरकारले जबरजस्ती फिर्ता पठाउनबाट रोक्ने विश्वास गरिन्छ। मुमताज जस्ता कति होरिङ्ग्या नेपाल पसेका छन् भन्नेबारे यकिन तथ्याङ्क छैन, तर 350 होरिङ्ग्या शरणार्थी आफ्नो सम्पर्कमा रहेको कार्यालयका एक अधिकारीले बताए। तर कयौं शरणार्थी भने परिचय पत्र पर्खाईमा छन्। सन् 2012 नेपाल छिरेर बुढानीलकण्ठ 11 राम मन्दिर र कपन लसुनटारमा मात्र 400 शरणार्थी बस्दै आएका छन्। राम मन्दिरमा मात्रै 83 परिवारका 196 जना र लसुनटारमा 88 परिवारका 207 जना होरिङ्ग्याको बसोबास छ। कतिपय छरिएर डेरामा पनि बसेका छन्। अमेरिका जानु नेपालको बाटो, नेपालीलाई ग्वाटेमाला र होन्डुरस पुर्याए जस्तै अमेरिका जान खोज्ने होरिङ्ग्या शरणार्थीलाई तस्करले लालाबालासहित नेपाल ओसार्दै शीर्षक दिएर कान्तिपुर दैनिकले मुख्य खबर लेखेको छ।
भारतीय निजी रेल पहिलोपल्ट नेपालमा शीर्षकमा कान्तिपुरले अर्थ वाणिज्य पृष्ठमा समाचार बनाएको छ। सिर्सिया सुक्खा बन्दरगाहमा हिजो पहिलो पटक भारतको निजी क्षेत्रको मालवाहक रेल आइपुगेको छ। बिहान करिब 10:15 भारतीय हिन्द टर्मिनल प्रालीको रेलवे र्याक बन्दरगाहमा प्रवेश गरेको थियो। इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले हरियो झण्डा देखाएर उक्त रेललाई स्वागत गर्नुभएको थियो। भारत कोलकाता नजिकको हल्दिया बन्दरगाहबाट छुटेको 40 घण्टापछि 88 टन मालवाहक कन्टेनर बोकेर उक्त रेल नेपाली भूमिमा प्रवेश गरेको हो। हिन्द टर्मिनल्स प्रालीका जेनरल म्यानेजर अभिनव गुप्ताका अनुसार सबै कन्टेनरमा नेपाली आयातकर्ताले तेस्रो मुलुकबाट आयात गरेका गेडागुडी र खाद्यान्न थियो। अब नेपाली आयातकर्ताहरूको माग र आवश्यकता अनुसार तत्काललाई साताको 2 पटकसम्म कोलकाता र हल्दिया बन्दरगाहबाट वीरगंजसम्म रेलवे ऱ्याक ल्याइनेछ। यो सँगै भारतीय रेलवेको भगिनी संस्था कोंकरको सीमा पारी रेल ल्याउन 17 वर्षदेखि रहेको एकाधिकार तोडिएको छ। कोंकरको नेपालमा रहेको एकाधिकार तोडिएको मात्र छैन, अब प्रतिस्पर्धाको फाइदा नेपाली आयातकर्तालाई नै हुन जान्छ। उहाँले भन्नुभयो भारतीय निजी क्षेत्रका कम्पनीहरू पनि नेपालमा आफ्नो मालवाहक रेल ल्याउन प्रयासरत रहेकाले भविष्यमा अझै प्रतिस्पर्धा बढ़ेर जाने र यसबाट सस्तो भाड़ा दरमा कन्टेनर ढुवानीको लाभ लिन सकिने उहाँको भनाई छ। भारतीय निजी रेल पहिलोपल्ट नेपालमा शीर्षकमा कान्तिपुरले अर्थ वाणिज्य पृष्ठमा खबर बनाएको छ।
महँगीको मारमा उपभोक्ता सरकार मुखदर्शक शीर्षकमा राजधानीले अग्रपृष्ठमा खबर लेखेको छ। अबको तीन सातापछि दशैं शुरू हुन्छ। दशैं अर्थात अधिकांश नेपाली जनताको प्रमुख चाड। दशैंपछि लगत्तै शुरू हुन्छ तिहार, त्यसपछि छठ। तर यी प्रमुख चाड नेपाली जनताका लागि सुखद बन्ने स्थिति देखिँदैन। महँगो महँगीका कारण अधिकांश जनता सहज ढंगले यी चाड मनाउन सक्ने अवस्थामा छैनन्। एकातिर कोरोना महामारीका कारण उपभोक्तासँग पैसा छैन, त्यसमा पनि दिन प्रतिदिन बढ़दो महँगी। यो अवस्थामा महँगी नियन्त्रण गर्न सरकारले पहल कदमी लिनुपर्ने हो, तर सरकार मुखदर्शक बन्दा जनताले भने मार खेपिरहेका छन्। अब जाउँ हालको बजार भाउतिर। अहिले बजारमा हरियो तरकारीको मूल्य प्रति किलो 150 रूपियाँ भन्दा बढ़ी पुगेको छ। खाने तेलको मूल्य प्रति लिटर 265 देखि 350 रूपियाँसम्म पुगेको छ। गत वर्षको लकडाउन अघिसम्म सनफ्लावर तेल प्रति लिटर 165 रूपियाँमा पाइन्थ्यो, तर अहिले लिटरमा 100 रूपियाँ भन्दा बढ़ी तिर्नुपर्ने अवस्था छ। गत वर्षको दशैंका ताका चिनी प्रति किलो 85 देखि 90 रूपियाँसम्म पाइन्थ्यो, तर अहिले 95 देखि 100 रूपियाँसम्म पुगिसकेको छ। नेपाल खुद्रा व्यापार संघका पूर्व अध्यक्ष पवित्र कुमार बज्राचार्य अहिलेको बजार भाव सामान्य रूपमा लिन सकिने कारण देखिँदैन, कुनै कारण बिना नै ठूला थोक व्यापारीहरूले मनपरी ढंगले मूल्य वृद्धि गरिरहेका छन्। उनको भनाई छ महँगीको मारमा उपभोक्ता सरकार मुखदर्शक शीर्षकमा राजधानीले अग्रपृष्ठमा खबर लेखेको छ।
जाजरकोटमा दादुराको संक्रमण शीर्षकमा गोर्खापत्रले खबर बनाएको छ। सन् 2023सम्ममा नेपालबाट उन्मूलन गर्ने लक्ष्य लिइएको दादुरा रोग पुनः देखिएको छ। कोरोना महामारीका कारण नियमित खोप कार्यक्रम अवरूद्ध भएकाले दादुरा देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जाजरकोट जिल्लाका दुई स्थानमा दादुरा देखिएको हो। जाजरकोटमा दादुरा देखिएको र अहिले पूर्ण नियन्त्रणमा रहेको मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण पौडेलले जानकारी दिनुभयो। जाजरकोटमा दादुराको संक्रमण शीर्षकमा गोर्खापत्रले खबर बनाएको छ।
आँखाको संक्रमण फैलाउँदै पुतली शीर्षकमा कान्तिपुरले अग्रपृष्ठमा खबर लेखेको छ। गुल्मीका 10 वर्षीय बालक लुम्बिनी आँखा केन्द्रमा सोमबार आँखामा पिप जमेको लक्षण सहित पुगे। उनलाई साँपोको शंका गर्दै शल्यक्रिया गरियो। चिकित्सकका अनुसार उनमा सुधार आउन 3-4 दिन लाग्न सक्छ, तर आँखा नदेख्ने सम्भावना प्रबल छ। राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानकी सह प्राध्यापक तथा तिलगंगा प्रतिष्ठानकी यूबीआईटीएस विशेषज्ञ डाक्टर अनु मानन्धरका अनुसार सापुका लक्षण देखिएमा तुरन्तै अस्पताल जानुपर्छ। अचानक एउटा आँखा रातो हुने, उज्यालो हेर्दा गाह्रो हुने, आँखाको गेडी दुख्ने र दृष्टिमा छिटो समस्या आउने यसका लक्षण हुन्। यो रोग लागेको आँखामा सबैलाई दुखाइ नहुन पनि सक्छ। चिप्रा लाग्दैन, आँखाको डिल सुनिन सक्छ, आँखाको नानीमा सेतो टल्किएमा त्यो सापो हुन सक्ने सम्भावना धेरै हुन्छ। उनले भनिन् सामान्यतया प्रत्येक वर्षमा देखिने आँखा रोग सिजनल भए पनि यसपालि पनि देखिने चाहिँ सापो भएको जनाइएको छ। यो रोग प्राय भदौदेखि मंगसिरसम्म देखिन्छ। आँखा रोग विशेषज्ञ डाक्टर मदन उपाध्यायले यो रोग सन् 1975मा पत्ता लगाएका हुन्। यो रोग पहिलो पटक पोखराको नारायणटार भन्ने ठाउँमा देखिएको र अहिले बढ़ी केस पोखरा आसपास क्षेत्रमा देखिँदै आएको छ। सापु नेपालमा मात्र देखा परेको एउटा यस्तो रोग हो जुन 46 वर्षदेखि वर्षायामपछि वर्षा बिराएर बढ़ी जसो बाल बालिकामा देखिने गरेको छ। खास गरी मध्य नेपालको पहाड़ी भेगमा धेरै जसो यो रोगका बिरामीहरू वर्षायाम सकिने बित्तिकै देखिन थाल्ने गर्छन्। आँखाको संक्रमण फैलाउँदै पुतली शीर्षकमा कान्तिपुरमा खबर सम्प्रेषण गरिएको छ।
राजधानीमै बोक्सीको आरोपमा महिलालाई मलमूत्र खुवाइयो, यो शीर्षक हो नयाँ पत्रिकाको। बोक्सी आरोपमा दुई दिनसम्म यातना दिएर मलमूत्र खुवाउने श्रीमान सहित 4 जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुर लुभुका जितेन्द्र महर्जन, दिपेन तामाङ भनिने दिपेन्द्र कुमार थिङ, दश नारायण महर्जन र जनार्दन पाण्डे रहेका छन्। उनीहरूले लुभुकी 33 वर्षीय सुषमा श्रेष्ठलाई ठूलो भर्याङमा दुई दिनसम्म थुनी मलमूत्र खुवाएका थिए। घटनामा संलग्न मध्ये जितेन्द्र सुषमाका श्रीमान हुन्। उनकै मिले मतोमा सुषमालाई दुई दिनसम्म थुनेर शारीरिक यातना दिई मानसिक र कुकुरको मलमूत्र खुवाइएको थियो। प्रहरीका अनुसार पीड़ित सुषमाको शरीर नितम्ब, अनुहार र खुट्टामा निलडाम छ। काठमाण्डु प्रहरी परिसरका प्रवक्ता एसपी रमेश बस्नेतले बोक्सी आरोपमा सुषमालाई दुई दिनसम्म यातना दिएको अनुसन्धानबाट खुलेको बताउनुभयो। राजधानीमै बोक्सीको आरोपमा महिलालाई मलमूत्र खुवाइयो, यो शीर्षक हो नयाँ पत्रिकाको। त्यसै गरी नयाँ पत्रिकाले प्लास्टिकका झोला आयात बिक्री र प्रयोगमा प्रतिबन्ध शीर्षक दिँदै अर्को खबर बनाएको छ। सरकारले बाध्यकारी अवस्थामा तेस्रो पटक पातलो प्लास्टिकका झोला आयात बिक्री र प्रयोगमा प्रतिबन्ध घोषणा गरेको छ। यसका लागि कार्यवाही के हुन्छ भन्ने कुरा पनि उल्लेख गरेको छ। प्लास्टिक झोला नियमन तथा प्रतिबन्ध निर्देशिका 2071 40 माइक्रोन भन्दा पातला प्लास्टिक झोला प्रतिबन्ध निर्णय उल्लंघन गरेमा कसुर हेरेर 50,000 रूपियाँसम्म जरिवाना र सोही ऐन अन्तर्गतको प्रतिबन्ध सामान ओसार पसारको मुद्दा चलाउन सकिने उल्लेख थियो। तर अहिले पातलो झोलामा प्रतिबन्ध लगाइए पनि कार्यवाहीका विषयमा वातावरण विभाग बोलेको छैन। प्लास्टिकका झोला आयात बिक्री र प्रयोगमा प्रतिबन्ध, यो शीर्षक हो नयाँ पत्रिकाको अग्रपृष्ठको।
चीनले प्रवेश रोक्दा नेपाली विद्यार्थीको एमबीबीएस अपूरो शीर्षकमा कान्तिपुरमा अग्रपृष्ठमा खबर रहेको छ। चीनमा एमबीबीएस अध्ययन गर्दै गर्दा कोविड 19 को महामारी फैलिएपछि विजयमा नेपाल फर्केका करिब 500 विद्यार्थीको शैक्षिक भविष्य अन्यलमा परेको छ। नेपालमा इन्टर्नशिप गर्न नपाएका उनीहरू पुनः चीन फर्कन नपाउँदा एमबीबीएसको पढ़ाई अधुरो रहने अवस्था सिर्जना भएको हो। नेपाल मेडिकल काउन्सिलले एमबीबीएसका विद्यार्थीले इन्टर्नशिप गरेपछि मात्र चिकित्साको लाइसेन्सका लागि आवेदन दिन पाउने व्यवस्था रहेको छ। कोविड महामारीको समयमा नेपाल आएका विद्यार्थीलाई पुनः विश्वविद्यालय फर्कने वातावरण चीन सरकारले नबनाउँदा समस्या बढ़दै गएको र विद्यार्थी र सम्बन्ध निकायका अधिकारीहरूले बताएका छन्। विश्वविद्यालय विदा भएका बेला घर आएका थियौं, चीनमा लकडाउन भयो, विश्वविद्यालयले बोलाउँछौं भन्दै थियो, फेरि यता संक्रमण बढ़ेर जान पाएनौं। शैक्षिक सत्र 2015 एक छात्राले भने कोर्स पूरा गरेको 18 महिना भइसक्यो, इन्टर्नशिप गरेर डाक्टरको प्रमाणपत्र लिन पाएका छैनौं। कान्तिपुरले खबर लेखेको छ।
गोदावरी फूलचोकी संरक्षण क्षेत्र घोषणाको तयारी शीर्षकमा गोर्खापत्रले खबर बनाएको छ। सर्वोच्च अदालतको पूर्ण इजलासले आदेश दिएको 6 वर्षपछि काठमाण्डु उपत्यकाको गोदावरी फूलचोकी क्षेत्रलाई सरकारले संरक्षण क्षेत्र घोषणा गर्ने तयारी गरेको छ। गोदावरी फूलचोकी संरक्षण क्षेत्र घोषणाको तयारी गोर्खापत्रले खबर बनाएको छ। त्यसै गरी गोर्खापत्रले स्थानीय तहलाई विद्यालय सञ्चालन अधिकार शीर्षकमा अर्को खबर छापेको छ। कोरोना भाइरस संक्रमणको अवस्था हेरी विद्यालय सञ्चालन बारेमा स्थानीय तहले निर्णय गर्न सक्ने सरकारले जनाएको छ। स्थानीय तहलाई विद्यालय सञ्चालन अधिकार शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर बनाएको छ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।